أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله الصلاة والسلام على رسول الله وآله آل الله ولعنة الله على أعدائه أعداء الله من الآن إلى يوم لقاء الله أما بعد قال الله الحكيم في قرآن العظيم بسم الله الرحمن الرحيم فأقم وجهك للدين حنيفا فطرة الله التي فطر الناس عليها لا تبديل لخلق الله ذلك دين القيم ولكن أكثر الناس لا يعلمون ایکڑو دو گرجی صلوات پڑھو محمد والا اساں جو موضوع ایک علمی اکیڈمک موضوع زیادہ تر جو تعلق فکری گفتگو سے عملی پہلو ان میں گھٹا اکیڈمک زیادہ موضوع سوال یہ ہے مذہب کے دین کے کیڑی شے جنم تھی مذہب کیڑی شے پیدا کیا وہ کہڑی شے آ جائیں مذہب کے وجود ڈنو مذہب چھو تو دنیا میں وجود میں اچے ان موضوع کے حوالے سے مختلف نظریات ڈسنداسے ان نظریات میں جے کمزور نکات ہیں ان کے ڈسنداسے آخر میں صحیح نظریے کے اواں خدمت میں کبو تو یہ دین انسان وٹ چھو تھو اچے وجود میں اچن جو کیڑی شے ہے جکہ دین کے وجود دے تھی دین کے پیدا کرے تھی سب کام ول ماں چاہے تو کچھ بنیادی نظریہ اواں جی خدمت میں رکھی وجہ پو ان جی تھوڑی تفصیل ان جو جکا ہے وضاحت اواں جی خدمت میں عرض کندس سب کا پہرے جکو سبب جانے تو وجے مختلف دین جے دین تے تحقیق کرن وارن دے حوالے سان اوے چوندا تے دین کے جہالت پیدا تھی کرے دین جہالت جی پیداوار یا جہالت ہے جکا دین کے وجود تھی دی انہن جی پریڈکشن یہ ہے انہن جی پیشن گوئی یہ ہے تے جیں جیں انسان جی جہالت ختم تھی ویندی تین تین دین بھی دنیا میں ختم تھی ویندو چو دین جی پیدائش جہالت جے کرے دیو جو کو ان سلسلے میں نظریو زیادہ اہم وہ بات دین خوف جی پیداوار انسان کچھ شین کا خوف کرے تو وہ ان خوف کا بچن کے لیے اللہ کے وجود کے تخلیق تو کرے پانچ ذہن میں اللہ کی پناہ میں وجے تو سبب خوف خوف جنجے کرے دین وجود میں اچھے تو خوف جو کو دین کے پیدا کرے تو ٹیوں جو کو نظریو وہ فرائیڈ جو نظریو مشہور نظریو جے کو چوے تو دین کے انسان جو جنسی خواہشات وجود میں آنن تھی ان کے چوڑ مطابق صرف دین نہ ہے بلکہ ہر شے جکا معاشرے میں وجود میں اچے تھی یہ انسان کے کہنے کہ طریقے سے جنسی خواہشات جو نتیجو ہے خاص طور پہ وہ جنسی خواہشات جکا انسان جو دبجی ونن تھی انسان کے استعمال نہ تو کرے جنس ہے جنسی خواہشات جکا انسان کے سامنے جکا دین کے وجود میں آنی تھی یہ ٹیوں نظریو چوتھوں نظریو جکا ہے وہ ہی کمیونسٹن جو نظریو ہے جکہ چوندا تے طبقاتی تفاوت دین کے وجود میں آنے دا ائی چوندا تے یو سرمایہ دار طبقو جکو غریب طبقے کے خاموش کرائن لائے دین کے وجود دے تو ائی دین کے جکو ہے سامو آنے تو تاکہ غریبن جو استحصال کندو رہے یو جکو ہے چوتھوں نظریو ऐं ज़्यादा मां मूंखे जेको आहे इन ड्रिग में न वठी वञा पंजो नज़रियो जेको आहे उहो इहो चए थो त इंसान जी फितरत दीन खे वजूद में आणे थी इंसान जी फितरत चाहे थी दीन, यानि दीन जी ख्वाहिश न खौफ सबब आहे, न जहालत सबब आहे, न जिनसी ख्वाहिश सबब आहे, न तबकाती तिफावत सबब आहे, बल्कि दीन जी ख्वाहिश इंसान जे फितरत में रखियल आहे, इंसान जे अंदर में रखियल आहे, इंसान जे वजूद में रखियल आहे। असां आस्ते आस्ते इनखे ॾिसंदासीं ऐं बाद में जेको असां इहो चऊं था त दीन इंसान जी फितरी ख़्वाहिश आहे, फितरी चाहत आहे, इनखे थोरो वज़ाहत सां अव्हां जे ख़िदमत में जेका पेश कंदासीं। सभ खां पहिरियों अचूं था त दीन जेको आहे उहो जहालत जी पैदावार आहे, दीन खे जहालत पैदा कयो आहे। सोशियोलॉजी जा कुझु माहिर चवनि था त जीअं त इब्तदाई दौरु जेको इंसान जो हो, जंहिंमें इल्म अञा तरक़ी न कई हुई, इल्म अञा अॻिते न वधियो हुयो, उन दौर में इंसान खे ख़बर न पवंदी त हीअ शइ छो थी थिए, हुनखे इन जे इल्मी तौजीह न ईंदी, बारिश छो थी पवे, ज़िलज़िलो छो थो अचे, या बारिश छो नथी पवे, या गर्मी छो थी अचे, सीउ छो थो अचे, हवा छो थी लॻे। चवनि था इब्तदाई दौरो, तंहिंजे करे इंसान जेको आहे न ॼाणंदो हो, पोइ जॾहिं ख़बर न हुयसि त पोइ हिकिड़ो जेको आहे उहो मा फ़ौक़े फितरत हिकिड़ो वजूद ख़लकियईं, जंहिंखे नालो ख़ुदा जो ॾिनई, ऐं पोइ इन तरफ़ मुतवजो थियो त इहे सभु शयूं ख़ुदा थो करे। यानी जहालत आहे जंहिं दीन खे जेको आहे वजूद ॾिनो आहे। अगरि इंसान जी इहा जहालत ख़तमु थी वञे, इंसान खे ख़बर पए त सिजु छो थो लहे, सिजु छो थो उभिरे, चंडु छो थो लहे, चंडु छो थो उभिरे, इहो ग्रहण छो थो थिए, इहो बारिश छो थी वसे, इहो गर्मी छो थी थिए, या सर्दी छो थी थिए, या हवा छो थी लॻे, बीमारी छो थी थिए, अगरि इहे सभु असांखे ॻाल्हियूं मालूम थी वञनि त पोइ जेको आहे उहो दीन ख़तमु थी वेंदो हुजे। इसलिए वो कहते हैं कि इंसानियत तीन अदवार से गुज़री है। पहला दौर मज़हबी दौर था, दूसरा दौर फ़लसफ़ी दौर था, और तीसरा दौर जो आज का है वो साइंसी दौर है। जब पहले नहीं मालूम था इंसान को कि ये क्यों होता है, बीमारी क्यों होती है, इंसान मरता क्यों है, इंसान कमज़ोर क्यों होता है, इंसान मोटा क्यों होता है, इंसान पतला क्यों होता है, जब उसको असबाब नहीं मालूम थे तो उसने इन असबाब की तौजीह करने के लिए एक खुदा का अकीदा घड़ा और फिर कहा कि ये सारी चीज़ें अल्लाह करता है। उसके बाद फ़लसफ़े का दौर आया। फ़लसफ़े का दौर ये कि ये चीज़ें सब क्यों होती हैं, बारिश क्यों होती है, ये क्यों होता है, ये क्यों होता है, इल्म का दौर थोड़ा सा आया तो उसमें से बहुत सी चीज़ें वाज़े हो गई कि ये चीज़ क्यों होती है। मसलन जो है सूरज ग्रहण क्यों होता है, चांद ग्रहण क्यों होता है, बहुत सी चीज़ें वाज़े होती गई। और आज का दौर जो है साइंस का दौर है, जिसमें तकरीबन बहुत सारी चीज़ें जो इंसान जो मालूम नहीं थी उसका सबब मालूम हो गया है। तो अब जो है वो साइंस का दौर है और हम दीन का दौर क्रॉस करके अब साइंस के दौर में दाखिल हो चुके हैं। ये एक ऐसा नज़रिया है जिसको हम कह सकते हैं कि ये नज़रिया कहता है कि दीन को जहालत वजूद में लाती है। जहालत है इंसान की जो इंसान को दीन की तरफ ले जाती है। अगर इंसान को इल्म दे दिया जाए तो इंसान अब दीन की तरफ नहीं जाएगा। हम कहते हैं कि अगर जो है वो ये बात सही है तो फिर होना ये चाहिए था कि शुरू वाले दौर में दीन मजबूत होता और आज के दौर में दीन कमज़ोर होता, इसलिए कि साइंसी दौर है। लेकिन हम देखते हैं कि रोज़ बरोज़ दीन कमज़ोर से मजबूत होता जा रहा है, न कि मजबूत से कमज़ोर होता जा रहा है। दीन की चाहत रोज़ बरोज़ ज़्यादा होती जा रही है, न कि कम होती जा रही है। इंसान जैसे जैसे साइंसी दौर में दाखिल होता रहा हो रहा है, इसी तरह से उसको दीन की ज़रूरत और ज़्यादा महसूस हो रही है, जो कि ये बताती है कि इंसान की इस जो है वो चाहत का सबब जहालत नहीं है। दूसरी तरफ से हम ये भी देखते हैं कि वो बहुत बड़े साइंसदान जो कि आज की जिसको हम साइंस की तरक्की कहते हैं उसके जो बानी हैं इस सदी में, तीन बड़े साइंसदान इसके जो है वो बानी हैं, आइंस्टाइन, नील्स बोहर और मैक्स प्लैंक। तीन ये बड़े हैं जो कहा जाता है कि जी इस साइंसी तहरीक के बानी हैं। इत्तफाक से ये तीनों साइंसदान वो हैं, नील्स बोहर और जो है मैक्स प्लैंक और आइंस्टाइन, जो कि खुद खुदा को मानते थे, खुद अल्लाह ताला के वजूद को वो तस्लीम करते थे और दीन को मानते थे। तो अगर जहालत पैदा करती है दीन को तो ये तो साइंसदान थे, तो इनके पास तो दीन नहीं होना चाहिए था। लेकिन हम देखते हैं कि ये जिस साइंसी तहरीक के जो बानी हैं वो खुद जो है दीन को मानने वाले हैं। एक बड़ा अच्छा जुमला है मैक्स प्लैंक का, वो कहता है कि साइंस के जिस दरवाजे से आप दाखिल हों उस दरवाजे पे लिखा हुआ है कि ए इंसान तुझे खुदा पर ईमान रखना चाहिए। अब अगर जो है मैक्स प्लैंक ये कहता है, प्लैंक्स ये कहता है कि जी साइंस मुझे ये कहती है कि इस दरवाजे से, साइंस के दरवाजे से जो भी दाखिल होगा उसको नजर आएगा कि जी ए इंसान तुझे खुदा पर ईमान रखना चाहिए, तो यहाँ से मालूम होता है कि जहालत दीन के पैदा होने में सबब नहीं है बल्कि इल्म है जो दीन को पैदा करता है। आज भी उसके बाद जो बड़े साइंसदान हुए हैं, केपलर हुआ है, न्यूटन हुआ है, लेबनेट्स हुए हैं, ये सारे साइंसदान खुदा के वजूद को मानते थे। तो क्या हम ये कह सकते हैं कि सारे साइंसदान जाहिल थे और जहालत ने उनको आमादा किया था कि खुदा के वजूद को वो तख्लीक करें और बनाए अपने जहन में? नहीं, ये सारे साइंसदान जो बहुत बड़े जो है वो इस तहरीक के बानी हैं और आगे बढ़ाने वाले हैं, ये सब जो है खुदा के मानने वाले हैं। और यहाँ से पता पड़ता है कि जहालत दीन को पैदा नहीं करती बल्कि खुद जो है इल्म दीन को पैदा करता है। देखें, दीन आता है और इंसान को एक पैगाम देता है, इस दीन से इनहराफ का सबब क्या है? जहालत। जब इंसान जाहिल होता है तो दीन से किसी और तरफ चला जाता है, वो जो है वो एक जो है जिसको कहते हैं कि मुनहरिफ रास्ते पे चल पड़ता है। इससे मालूम होता है कि न सिर्फ ये कि जहालत दीन के पैदा नहीं करती, जहालत दीन को पैदा नहीं करती बल्कि जहालत दीन से इनहराफ का सबब होता है, दीन से दूरी का सबब जो है जहालत है, न कि जहालत जो है दीन को पैदा करती। अच्छा, दूसरा जो सबब बयान किया जाता है वो ये है कि जी खौफ है। एक जिलजिला आता है, एक जो है तूफान आता है, एक मसलन जो है वो सैलाब आता है, एक बहुत बड़े जो है वो इंसान सितारे देखता है, सैारे देखता है, तो वो उनसे खौफ महसूस करता है और फिर जो है उस खौफ से पनाह लेने के लिए इंसान ने जहन में खुदा को वजूद दिया और जो है वो फिर यहाँ से खुदा का अकीदा जो है वो आगे चला। इसका मतलब यह कि खौफ है जो दीन को पैदा करता है, खौफ है जो दीन को पैदा करता है। जरा गौर करें क्या कहा है इन्होंने, इन्होंने कहा कि सबसे पहले लोग डरे, सैलाब से डरे मसलन, तूफान से डरे मसलन, जो है जिलसिले से डरे और अजीब किस्म के जो है वो आसमानी जो है बिजली और उसकी जो है वो चमक और जो है उसकी आवाज़ से डरे, डर के वो खुदा की पनाह में चले गए। यहाँ से मालूम होता है कि खुदा का अकीदा उनके जहन में पहले से था, जैसे ही डरे तो किसी और तरफ जो है वो चले गए। खुदा का अकीदा यहाँ से पैदा नहीं हुआ, अगर खुदा का अकीदा यहीं से पैदा होता तो जिससे डरा था उसी की पनाह में चला जाता, लेकिन उसकी पनाह में नहीं गया, वो तो किसी और की पनाह में गया। इसका मतलब यह है कि उसको पहले मानता था, जैसे यहां से डरा तो उसके जो है वो पनाह में चला गया। बिल्कुल इसी तरह से जैसे एक छोटा सा बच्चा डरता है तो माँ की पनाह में चला जाता है। क्या हम कह सकते हैं कि माँ का कोई वजूद नहीं है, ये बच्चे की जहन की पैदाइश है? नहीं, ये बताता है कि माँ को पहले मानता है, माँ को पहले जानता है, जब यहां से डरा तो वो माँ की तरफ गया। इसका मतलब माँ को पहले जानता था, डरा बाद में है। माँ को पहले मानता था, डरा जो है ये बाद में है। यहां से मालूम होता है कि खौफ जो है वो दीन को वजूद नहीं देता। अच्छा, दूसरी बात देखें, ठीक है, पहले ये आफतों को और जो है ये डरावनी अशिया को नहीं जानता था, अब तो पता पड़ गया है उसको सिलसिला क्यों आता है, अब पता है उसको सैलाब क्यों आता है, अब पता है उसको जो है कि ये आसमानी बिजली क्यों कड़कती है, सब पता है। जब पता है तो अब तो दिन खत्म होना चाहिए, वो तो डर की वजह से था, अब तो डर खत्म हो गया। जब डर खत्म हो गया तो अब खुदा की तरफ इंसान को नहीं जाना चाहिए, मुआशरे को नहीं जाना चाहिए, लेकिन हम देखते हैं कि नहीं, डर खत्म हो गया, इन सब का मालूम हो गया कि ये सब चीजें कैसे वजूद में आती है, लेकिन फिर भी इंसान खुदा की तरफ भागता है। इसका मतलब यह है कि डर ने खुदा की तरफ नहीं भगाया, बल्कि खुदा किसी और तरफ से उसके पास आया है। अच्छा, चौथी बात जो है वो ये है कि इससे मालूम होता है कि सबसे बड़े दीनदार वो होंगे जो सबसे ज्यादा डरपोक होंगे। इसलिए कि डर ने जब दीन को वजूद दिया है तो सबसे बड़ा दीनदार तो वो होगा जो सबसे बड़ा डरपोक होगा। लेकिन हम देखते हैं कि अंबिया और औलिया सबसे ज्यादा बहादुर थे। क्या अली डरपोक थे? क्या हुसैन डरपोक थे? क्या इब्राहिम डरपोक थे? क्या ईसा डरपोक थे? क्या हजरत मूसा डरपोक थे? नहीं, बल्कि मालूम होता है कि सबसे ज्यादा बहादुर थे ही अपने दौर में। यही यहां से मालूम होता है कि जो बहादुर होता है वो दीन की तरफ आता है, डरपोक दीन की तरफ नहीं आता, बल्कि डरपोक दीन का मैदान छोड़ के भाग जाता है। एक दफा सलावत पढ़े मोहम्मद वाले वाले। तीसरी जो चीज है वो ये कहा कि जी दीन जो है वो जिनसी ख्वाहिश की पैदावार है। ये फ्राइड का मशहूर जो है वो नज़रिया है, और वो जब हर चीज़ की तहलील करता है तो वो कहता है कि ये भी जिनसी ख्वाहिश की वजह से, ये भी जिनसी ख्वाहिश की वजह से, ये भी, वो कहता है कि ये जो खुदा का अकीदा है वो भी इंसान जो है जिनसी ख्वाहिश की वजह से जो है वो पैदा होता है। अगर ये सही होता तो यहाँ से ये मालूम होता है कि सबसे बड़े दीनदार वो होते जो सबसे ज़्यादा जिन्स परस होते, सबसे ज़्यादा जिन्स परस सबसे बड़े दीनदार होते। लेकिन हम देखते हैं कि जो दीनदार होता है वो अपनी जिनसी जो है वो ख्वाहिश पे कब्जा करता है, कंट्रोल करने की कोशिश करता है। यहाँ से मालूम होता है कि दीन जो है वो जिन्स की ये जो है पैदावार नहीं है। अच्छा, इससे मालूम होता है कि जिसको जिनसी ख्वाहिश ज़्यादा होगी वो दीन ज़्यादा होगा, और जो कमज़ोर होगी उसके पास दीन जो है उतना ही कमज़ोर होगा, और जिसके पास जिनसी ख्वाहिश है ही नहीं उसके पास दीन नहीं होगा, इसलिए उसके पास तो जिनसी ख्वाहिश ही नहीं है। यहाँ से मालूम होता है कि ये लोग ये कहना चाहते हैं कि जब आदमी बुढ़ा हो जाता है तो उसके पास दीन नहीं होता, इसलिए जिनसी ख्वाहिश उसकी ख़त्म हो जाती है, जबकि ये चीज़ जो है वो इस तरह से हम देखते हैं कि नहीं है। इससे ये मालूम होना चाहिए कि सबसे बड़े दीनदार जवान होते और सबसे बेदीन जो है बूढ़े होते। इसलिए कि जवानी होती है जब इंसान ये जो है वो जिनसी ख्वाहिश जो है जोर पे होती है, बुढ़ा जब आदमी बूढ़ा हो जाता है जिनसी ख्वाहिश खत्म हो जाती है। और ख़ास तौर पर एक तीसरी जिन्स भी होती है, उसके पास तो होती नहीं, इसका मतलब उसके पास तो दीन होना ही नहीं चाहिए, जबकि हम देखते हैं कि ऐसा नहीं है। जवान के पास जो ईमान होता है वो खालिस होता है, और जो बूढ़ा होने के बाद ईमान आता है वो और ज़्यादा मिला जुला कोई इधर से होता है। खालिस ईमान जवान के पास ही होता है। यहाँ से मालूम होता है कि ये दीन जो है वो जिनसी ख्वाहिश की पैदावार नहीं है। एक दफ़ा सलावत पढ़ें मोहम्मद वाले। चौथा जो सबब बयान किया जाता है वो ये है कि दीन को तबकात ने वजूद दिया है। क्या मतलब है इसका? इसका मतलब ये है कि वो कहते हैं कि एक तबका सरमायदार होता है, एक तबका जो है मजदूर और गरीब होता है, और चूंकि जो गरीब तबका है वो समझता है कि सरमायदार ने मेरा हक मारा है, ये जालिम है, तो सरमायदार एक दीन के नाम पे नज़रिया ख्यालात उसके जहन में बिठाता है कि नहीं जी ये तो खुदा की तरफ से, जिसको खुदा चाहे अमीर कर दे, जिसको खुदा चाहे गरीब कर दे, ये तो खुदा की देन है, खुदा ने तुम्हें मजदूर बनाया है, हमें जो है सरमायदार बनाया है। इसलिए खुदा का तस्वुर जो है वो सरमायदार तबके ने वजूद में लाया है, और इसलिए लाए हैं ताकि गरीबों को कंट्रोल में रखें और उसका इस्तेहसाल जारी रखें। ये एक जो है वो कम्युनिस्ट जो है سوچ ہے اور کمیونزم نے اس کو اس طرح سے بیان کیا ہے کہ دین کو طبقاتی تفاوت اور فرق جو ہے طبقات نے وجود دیا ہے. اچھا یہ اس بات کو جو ہے جب تاریخ اپنی بیان کرتے ہیں کہ انسانیت کی تاریخ کیا ہے تو کہتے ہیں سب سے پہلے انسان ابتدائی دور میں جو ہے وہ کوئی طبقات نہیں تھے, ایک جو ابتدائی سوشلسٹ معاشرہ تھا. کس دور میں؟ جب کہتے ہیں کہ جی غاروں میں انسان رہتا تھا اور جو ہے پتھر لے کے شکار کرتا تھا اور کوئی اس کے پاس زیادہ جو ہے نہ ضروریات تھی نہ کوئی جو ہے علم تھا نہ کوئی جو ہے معلومات تھی نہ کوئی معاشرہ کوئی اس طرح سے بنا تھا. اچھا یہاں پہ طبقات نہیں ہیں لیکن تاریخ یہ کہتی ہے کہ جب سے انسان ہے تب سے دین ہے, جب سے انسان ہے تب سے دین ہے. آگے آپ کی خدمت میں جو ہے وہ عرض کروں گا. اس کا مطلب یہ کہ تاریخ یہ کہتی ہے کہ وہ جو ابتدائی معاشرہ تھا جہاں پہ طبقات نہیں تھے اس میں بھی دین تھا. تو اگر یہ دین طبقات کی پیداوار ہے تو طبقات تو بعد میں بنے, جس دور میں طبقات تھے ہی نہیں شروع والے دور میں وہاں پہ دین کہاں سے آ گیا؟ اس سے معلوم ہوتا ہے کہ دین جو ہے وہ طبقات نے وجود میں نہیں دیا. اچھا پھر دوسری بات دیکھیں, جہاں پہ انہوں نے کوشش کی ہے سوشلزم کے نفاذ کی, مثلا جو ہے روس میں کوشش کی, کبھی کبھی چائنا میں کوشش تھی, کیوبا پتہ نہیں کہاں کہاں پہ انہوں نے کوشش کی, جہاں پہ انہوں نے کوشش کی کہ طبقات مٹا کے ایک بنا دیے جائیں, تو اس کا مطلب ہے جب طبقات مٹ گئے پھر تو دین ختم ہونا چاہیے. جس معاشرے میں طبقات نہیں ہیں, نہ سرمایہ دار ہے نہ غریب ہے, اس میں تو دین نہیں ہونا چاہیے. لیکن ہم دیکھتے ہیں کہ سب سے زیادہ اسی سوشلسٹ معاشرے نے دین کے خلاف تحریک جو ہے چلائی, اس پہ سخت پابندیاں لگائیں اور جو ہے مسجدوں کو اور گرجاؤں کو اس کو جو ہے تالے لگائے اور سخت اس کے خلاف جو ہے پروپیگنڈا جو ہے مہم چلائی. یہاں سے معلوم ہوتا ہے کہ جس معاشرے میں وہ کہتے ہیں اور کہتے تھے کہ جی ہم نے سماج ایسا بنا دیا ہے جس میں طبقات نہیں ہیں, اس میں بھی دین وجود رکھتا ہے. اگر دین طبقات کی پیداوار ہوتا تو طبقات جب ختم ہو گئے تو اس کے ساتھ دین بھی ختم جو ہے وہ ہونا چاہیے. جبکہ ہم دیکھتے ہیں کہ ایسی اس طرح کی صورتحال نہیں ہے. پھر جب ہم دوسری طرف آتے ہیں وہ یہ ہے کہ جب ہم دیکھتے ہیں کہ وہ ادیان جو کہ سب سے بڑے ادیان بن کے گزرے ہیں, وہ سارے ادیان جو ہے وہ غریبوں کی طرف سے وجود میں آئے. مطلب سب سے بڑی جو ہے وہ تحریک جو چلی ہے یہودیت کی حضرت موسیٰ علیہ السلام, حضرت موسیٰ فرعون کے مقابلے میں ہے. فرعون جو ہے سرمایہ دار ہے, حضرت موسیٰ تو غریب ہیں, جبکہ دین کے پیغمبر موسیٰ بن کے آتے ہیں, فرعون بن کے نہیں آتے. اگر دین جو ہے وہ سرمایہ دار طبقے کی پیدائش ہوتا تو دین تو فرعون کی طرف سے آنا چاہیے تھا اور نبی جو ہے فرعون بنتا, نہ کہ جو ہے حضرت موسیٰ نبی بنتے. حضرت موسیٰ نبی بنے, فرعون سے ٹکرائے ہیں. اس سے معلوم ہوتا ہے کہ جو خالص دین ہوتا ہے وہ سرمایہ دار طبقے کی طرف سے وجود میں نہیں آتا اور سرمایہ دار طبقے کو وہ اس طرح سے سرمایہ دار بن کے اجازت بھی نہیں دیتا, بلکہ سرمایہ دار سے ٹکرانا پہلا کام ہوتا ہے اس دین کا, جسے حضرت موسیٰ علیہ الصلوۃ والسلام ٹکرائے. بعد میں بھی یہی ہوا. آپ دیکھیں رسول اکرم صلی اللہ علیہ وآلہ وسلم ٹکرائے ہیں محمد وآل محمد. سب سے پہلا ٹکراؤ کب ہوا ہے؟ سب سے پہلا ٹکراؤ رسول اکرم کا جب 3 یا 5 سال بعد جب علل اعلان آپ نے جو ہے اعلان کیا, اور سب سے پہلے تو بنی ہاشم کی جو محفل سجا کے دعوت ذوالعشیرہ اس میں اعلان کیا, اور پھر جو ہے اگلے دن جو ہے کوہ صفا پہ چڑھ کر اور جو ہے وہ اعلان کیا قولوا لا الہ الا اللہ تفلحوا. تو سب سے پہلے جس نے اعتراض کیا ہے وہ ابو لہب ہے, اور سب سے پہلے جو مذمت قرآن میں وارد ہوئی وہ اسی کی ہے, تبت یدا ابی لہب. یہ ابو لہب کون ہے؟ یہ کس طرح کی شخصیت ہے؟ تو آگے آپ جب پڑھیں گے تبت یدا ابی لہب و تب ما اغنا عنہ مالہ وما کسب, کہ وہ شخص تھا جس کو مال اور دولت نے کوئی فائدہ نہ دیا. اس کا مطلب یہ کہ رسول اکرم کا جو پہلا ٹکراؤ ہوا ہے وہ ہوا ہی سرمایہ دار سے ہے. تو جب دین آتا ہے تو سب سے پہلے سرمایہ دار اور جو وہ طبقہ جو ظلم کرتا ہے, وہ جو استحصالی طبقہ ہوتا ہے, اس سے دین ٹکراتا ہے. اصل دین وہ ہوتا ہے جو ظلم سے ٹکراتا ہے, استحصال سے ٹکراتا ہے. یہ اور بات ہے کہ بعد میں جب جو انبیاء گزر جاتے ہیں اور دین کی تحریک جو ہے کمزور پڑ جاتی ہے, وہ پھر جو ہے حکمران اس کو اپنا جو ہے وہ مقصد حاصل کرنے کے لیے ذریعہ بنا لیتے ہیں اور درباری مفتی رکھ لیتے ہیں, تو وہ دین جو مفتیوں کی طرف سے وجود میں آتا ہے, درباری مفتیوں کی طرف سے, وہ پھر جو ہے استحصال کرتا ہے اور بادشاہوں کی خدمت کرتا ہے. لیکن جو اصل دین آتا ہے وہ آتا ہی ظلم کے خلاف اور استحصال کے خلاف ہے. ایک دفعہ صلوات پڑھیں محمد و آل محمد. اچھا, یہ چوتھا جو ہے وہ نظریہ ہو گیا کہ جی دین جو ہے طبقات, یہ جو ہے وہ سرمایہ دار طبقہ وجود میں لاتا ہے, جبکہ ہم نے دیکھا کہ نہیں, تاریخ ہم نے دیکھی کہ حضرت موسیٰ کمزور تھے, حضرت ابراہیم کمزور تھے, حضرت عیسیٰ کمزور تھے, رسول اکرم کمزور تھے, ان سب کی تحریک جو ہے وہ ایک استحصالی اور ظالم طبقے سے ہے. اس لیے دین جو ہے وہ ظالم طبقہ اور استحصالی طبقہ وجود میں نہیں لاتا, بلکہ مظلوم ہیں جو دین کے ذریعے سے اپنے حقوق حاصل کرنے کی ایک جدوجہد کرتے ہیں. اب میں زیادہ اس کو جو ہے وہ لمبا کر کے مزید آپ کو اس حوالے سے نظریات دینا نہیں چاہتا. اب آتے ہیں کہ کہا جاتا ہے کہ یہ دین جو ہے وہ انسان کی فطرت کا تقاضا ہے. انسان کی فطرت جو ہے وہ چاہتی ہے کہ جی دین جو ہے وہ اس کے پاس ہو. میں ابتدائی طور پہ دو باتیں آپ کی خدمت میں عرض کرنا چاہتا ہوں. ایک یہ ہے کہ ابھی جیسے میں نے کہا, سوشیالوجی کہتی ہے, جو سماجیات کی اور عمرانیات کا علم ہے, وہ کہتا ہے کہ دین ہر دور میں انسان کے پاس رہا ہے, ہر دور میں. اچھا, جہاں سے تاریخ لکھنا شروع ہوا, انسان نے لکھنا پڑھنا شروع کیا, وہاں سے جو تاریخ کا اور کہتے ہیں کہ جی تاریخ کا دور, اس سے قبل کہتے ہیں کہ جی قبل تاریخ کا دور. لیکن قبل تاریخ کے دور جو ہے وہ جو آثار قدیمہ ہوتے ہیں, اس میں سے بہت سی کھدائیوں سے جو چیزیں نکلی ہیں, تو جہاں جہاں تک انسان دریافت ہوا ہے, جس جس علاقے میں اور آبادی دریافت ہوئی ہے, وہاں پہ سوشیالوجی نے اور آرکیالوجی نے یہ بھی دریافت کیا ہے کہ ہر ایک کے پاس دین تھا, خدا پہ عقیدہ ان کے پاس تھا. کوئی ایسا دور نہیں ہے جہاں پہ دین نہ ہو, کوئی ایسا علاقہ نہیں ہے جہاں پہ دین نہ ہو, کوئی ایسا جس کو کہتے ہیں کہ قوم نہیں ہے کہ جس میں دین نہ ہو. یہ اور بات ہے کہ وہ دین کس کو مانتے ہیں, خدا کس کو مانتے ہیں. ہو سکتا ہے کہ خدا کسی درخت کو مان رہے ہو, لیکن خدا کا عقیدہ تھا, خدا کو پہچاننے میں انہوں نے غلطی کی ہے, بجائے کسی حقیقی خدا کو ماننے کے وہ درخت کو خدا سمجھ بیٹھے, یا مثلا جو ہے سورج کو خدا سمجھ بیٹھے, یا مثلا جو ہے چاند کو خدا سمجھ بیٹھے, یا کسی اور کو دیوتا کو اور کسی اور کو ملک کو سب خدا سمجھ بیٹھے, لیکن خدا کا عقیدہ ان کے پاس رہا ہے. اسی طرح سے دین کا عقیدہ جو ہے ان کے پاس رہا ہے. اب جب یہ بات طے ہو گئی اس تاریخی جو ہے دریافت سے کہ ہر دور میں انسان کے پاس دین رہا ہے, ہر علاقے میں دین رہا ہے, ہر قوم کے پاس دین رہا ہے, یہ ثابت کرتا ہے کہ یہ دین فطرت ہے انسان کی, یہ عادت نہیں ہے. عادت اور فطرت میں ہم کیسے فرق کر سکتے ہیں؟ عادت اور فطرت میں ہم آسانی سے فرق کر سکتے ہیں, وہ یہ ہے کہ فطرت جو ہے ہر انسان میں ہوتی ہے, ہر دور کے انسان میں ہوتی ہے, ہر علاقے کے انسان میں ہوتی ہے. لیکن عادت, کوئی عادت کسی دور میں ہوتی ہے کسی میں نہیں ہوتی, انسان میں پہلے ہوتی ہے بعد میں نہیں ہوتی, بعد میں ہوتی ہے پہلے نہیں ہوتی, کچھ قوموں میں کوئی عادت ہوتی ہے دوسرے قوموں میں نہیں ہوتی. تو عادت ایسی چیز ہے جو کبھی ہوتی ہے کبھی نہیں ہوتی, پہلے نہیں ہوتی بعد میں وجود میں آتی ہے. مثلا کسی کو سگریٹ پینے کی عادت ظاہر سے شروع سے نہیں تھی, یہ سگریٹ پینے کی عادت آپ دیکھیں تو کچھ اگر ایک دو صدیاں پیچھے جائیں تو آپ کو نہیں ملے گی, پھر جو ہے اس کے آگے نہیں ہے. اس کا مطلب ہے عادت جو ہوتی ہے وہ پہلے نہیں ہوتی بعد میں وجود میں آتی ہے, انسان اپنے عمل سے دہرا کے اس کو جو ہے وجود میں لاتا ہے. لیکن فطرت جو ہے ہر انسان کے پاس ہوتی ہے, پیدائشی ہوتی ہے, ہر علاقے کے انسان میں ہوتی ہے, ہر دور کے انسان میں ہوتی ہے, ہر قوم کے انسان میں ہوتی ہے. اور تاریخ یہ کہتی ہے کہ دین کا عقیدہ ہر دور میں رہا ہے, ہر انسان کے پاس رہا ہے, ہر قوم کے پاس رہا ہے, ہر قبیلے کے پاس رہا ہے, اور ہر دور میں رہا ہے. یہ ثابت کرتا ہے کہ دین جو ہے انسان کی فطرت کی چاہت ہے, یہ عادت انسان کی نہیں ہے جو باہر آ کے دنیا میں انسان نے سیکھا ہے, بلکہ انسان وجود میں آیا ہے تو دین کی خواہش لے کے آیا ہے. یہ پہلی جو ہے وہ بات ہے. دوسری بات جو ہے وہ علم نفسیات کے ماہرین کہتے ہیں کہ جیسے انسان کے کچھ ظاہری حصے ہیں, مطلب دیکھنے کی حصے, اسی طرح سے انسان کے جو ہے سننے کی حصے, پانچ حصے ہیں, چھونے کی حصے, ذائقے کی ہے, سونگھنے کی ہے, اس طرح وہ کہتے ہیں کہ چار انسان کی باطنی خواہشات اور حصے ہیں, باطنی حصے ہیں چار جو ہے. سب سے پہلے وہ کہتے ہیں کہ جی علم اور جستجو کی حصے ہے انسان کے, انسان کے اندر یہ چاہت ہے فطری طور پہ کہ وہ علم چاہتا ہے. مثلا آپ کسی جو ہے وہ راستے سے گزرے, دیکھا کہ کوئی ایکسیڈنٹ ہوا ہوا ہے, تو دل میں چاہت ہوتی ہے کہ معلوم کروں کہ کیسا ہوا. حالانکہ اگر نہ معلوم ہو تو نقصان نہیں ہے, معلوم ہو تو کوئی فائدہ نہیں ہے. یہ کیا ہے, انسان کے اندر وہ ایک چاہت ہے کہ جی یہ جو جہالت ہے میری, یہ اس کو میں ختم کروں. تو علم جو ہے وہ انسان کی فطری چاہت ہے. یہ آپ چھوٹے سے بچے میں دیکھیں, چھوٹے بچے کو کہیں پہ لے جائیں بازار میں ادھر ادھر, خاص طور پہ جو ذرا اس کے ذہن کے لحاظ سے جو ہے عجیب چیزیں ہوں, تو ہر وقت پوچھے گا ابو یہ کیا ہے, یہ کیا ہے, یہ کیا ہے, یہ کیا ہے, یہ کہاں سے پوچھتا ہے, اس کو کسی سمجھایا نہیں کسی نے. اس کے اندر فطری چاہت ہے کہ معلوم کروں کہ یہ کیا ہے. اسی لیے کہتے ہیں کہ جو بچہ جو کھلونا توڑتا ہے نا, کیوں توڑتا ہے, بڑا نہیں توڑتا, یہ بچہ توڑتا ہے کیوں, اس لیے وہ دیکھنا چاہتا ہے اس کے اندر کیا ہے. اس کی یہی فطرت ہے, یہی جو ہے اس کی تحقیق کی جو ہے جستجو کی جو ہے حص ہے, وہ دیکھنا چاہتا ہے کہ اس کے اندر کیا ہے. اور چونکہ یہ سمجھتا ہے کہ میں توڑ لوں گا تو کوئی نقصان نہیں ہوگا, چونکہ ظاہر ہے کہ اس کو اتنی عقل نہیں ہوتی, اس لیے وہ بچہ جو ہے وہ کھلونے جلدی جلدی جو ہے وہ توڑتا ہے. تو یہاں سے معلوم ہوا کہ پہلی جو ایک حص ہے اور چاہت ہے فطری, وہ انسان کے پاس علم کی چاہت ہے. دوسری جو ہے جمالیات کی چاہت ہے. انسان ہمیشہ چاہتا ہے کہ خوبصورت چیز اس کی ہو, کپڑا ہو خوبصورت ہو, گھر ہو خوبصورت ہو, مثلا جو ہے پین ہو خوبصورت ہو, مثلا کتاب ہو, ڈائری ہو خوبصورت, ہر چیز اس کو خوبصورت ہے. حصے اخلاقیات ہے, یعنی کیا, یعنی انسان جو ہے چاہتا ہے کہ میرا اخلاق اچھا ہو, چاہتا ہے کہ میں اچھا بنوں, وہ اچھا بننا چاہتا ہے. مثلا کسی انسان نے کوئی احسان کر دیا, اب انسان کے وہ جو احسان کیا ہے نا, تو انسان کے اندر ایک جو ہے وہ دل جو ہے وہ کوڑتا رہتا ہے کہ کہیں پہ مل جائے تو اگر ہو سکے تو اس کا احسان کا بدلہ جو ہے وہ دے دوں اور اتار لوں, اگر نہ ہو سکے تو کم از کم شکریہ ہی ادا کر دوں. یہ انسان کی ایک جو ہے وہ حص ہے, یہ اس کو کہتے ہیں حصے اخلاقیات. یہ حصے اخلاقیات. تو چوتھی جو ہے وہ کہا جاتا ہے کہ انسان کے پاس عبادت کی حص ہے. انسان کے پاس عبادت کی حص ہے. عبادت کی حص کیا ہے؟ عبادت کی حص یہ ہے کہ انسان محسوس کرتا ہے میرے اندر نقص ہے, کمی ہے, کوتاہی ہے, میں قادر مطلق نہیں ہوں, میں ہر چیز نہیں کر سکتا, میرے اندر کمی ہے, کوتاہی ہے, اور چاہتا ہے کہ کسی کے آگے سر جھکاؤں تاکہ میرا یہ نقص ختم ہو اور میں کمال تک پہنچوں. تو یہ جو عبادت ہے, عبادت بھی انسان کی ایک باطنی خواہش ہے. یہاں سے معلوم ہوتا ہے کہ عبادت جو کہ دین کی ایک جو ہے بنیاد ہے, تو یہاں سے معلوم ہوتا ہے کہ دین کی خواہش انسان کی ایک فطری خواہش ہے, فطرت ہے انسان کی جو اس دین کو چاہتی ہے. اب یہاں ایک بنیادی باتیں ہماری ہو گئی. اب ذرا تھوڑا سا میں چاہتا ہوں کہ اس کی آپ کے پاس جو ہے ذرا تھوڑی تھوڑی جو ہے تفصیل بھی عرض کر دوں. وہ یہ ہے کہ جب ہم کہتے ہیں کہ دین فطری ہے, دین فطری ہے, فطرت جو ہے وہ اس کو دین کو چاہتی ہے, اس کا کیا مطلب ہے, تفصیل کیا ہے اس کی؟ دیکھیں سب سے پہلے جو دین کی ہم تعریف کرتے ہیں, ڈیفینیشن کرتے ہیں, آسان ایک چھوٹی سی ڈیفینیشن, دین کیا ہے, کس کو ہم دین کہیں گے؟ دین یہ ہے کہ خدا کو ماننا اور اس عقیدے کے تقاضاؤں کو پورا کرنا. خدا کو ماننا اور اس کے عقائد عقیدے کے, اس یہ جو عقیدہ رکھا ہے, یہ جو نظریہ رکھا ہے, اس کے تقاضوں کو پورا کرنا, یہ دین ہے. اچھا یہ جو خدا کا عقیدہ ہے یہ بھی انسان کی فطرت میں ہے. ابھی میں نے آپ کو کہا کہ دین فطرت میں, وہ تاریخ والے کہتے ہیں. اب ذرا تھوڑا سا خود اپنے اندر مطالعہ کریں, اور میں آپ کو تھوڑا سا جو ہے اس حوالے سے جو ہے وہ جس کو کہتے ہیں نا کہ ہم اپنے اندر جھانکنے کے حوالے سے, اس کے حوالے سے جو ہے بات کرتے, پھر دیکھتے ہیں کہ کہاں پہ پہنچتے ہیں. देखिए इंसान के अंदर एक ख्वाहिश है, वो ख्वाहिश ये है कि इंसान के पास कोई भी चीज हो लेकिन वो किसी भी दर्जे पे रुकता नहीं है, वो चाहता है इससे और ज्यादा, इससे और ज्यादा, इससे और ज्यादा। भाई एक आदमी जेब खाली खाली है उसकी, वो कहता है जी मेरे पास 10 रुपए हो, अब 10 रुपए आ गए, थोड़ी देर तो उसको खुशी हुई, फिर कहता है नहीं अब क्या होना चाहिए मेरे पास 100 रुपए होने चाहिए। अरे 100 रुपए उसके पास हो गए, जिसके पास 100 रुपए उसकी जो है चाहत खत्म हो जाती है, नहीं वो कहता है कि 1000 रुपया होना चाहिए। अच्छा 1000 रुपया उसको दे दिया, फिर क्या ख्वाहिश खत्म हो जाती है, नहीं अब कहता है कि नहीं मुझे 1,00,000 रुपया होना चाहिए। अच्छा उसको 1,00,000 रुपया दे दे, खत्म हो जाएगी उसकी ख्वाहिश चाहत, नहीं वो कहता है मेरे पास 1 करोड़ होना चाहिए। अच्छा 1 करोड़ दे दे, अरब दे दे, खरब दे, कहीं भी खत्म नहीं होती ये इंसान की ख्वाहिश, इसी तरह से चलती रहती है। अच्छा इसी तरह से आप जो है देख ले, इख्तदार देख ले, एक छोटा सा बच्चा है वो जब अपने घर में देखता है कि अब्बू जो घर के बड़े हैं वो उसकी बड़ी जो है वो एक हैसियत है, वो कहता है जी मैं घर का बड़ा बन जाऊं। कुछ दिनों बाद घर का बड़ा बन गया, एक दो दिन तो मजा आया, फिर कहता नहीं मोहल्ले का बड़ा बनना चाहिए। अच्छा ये थोड़ी दिनों बाद मोहल्ले का बड़ा बन गया, एक दो दिन मजा आया, फिर नहीं अब जो है क्या है गांव का बड़ा होना चाहिए। गांव का बड़ा बन गया, एक दो दिन मजा नहीं, अभी जो है वो शहर का बड़ा होना चाहिए, फिर क्या है तालुके का बड़ा होना चाहिए, फिर क्या है डिस्ट्रिक्ट का बड़ा होना चाहिए, फिर क्या है सूबे का बड़ा होना चाहिए, फिर क्या मुल्क का, फिर क्या दुनिया का बड़ा होना चाहिए। लेकिन अमेरिका का सदर जो दुनिया का बड़ा बना बैठा है वो कहता है कि नहीं अभी वो सितारे भी मेरे कंट्रोल में होना चाहिए, चांद पे भी मेरी हुकूमत होनी चाहिए, मरीख पे भी मेरी हुकूमत होनी चाहिए। इसकी कहीं पे ये प्यास खत्म नहीं होती, प्यास ये इंसान की कहीं पर भी खत्म नहीं होती। एक छोटा सा घर है किसी के पास एक कमरे का, कहता यार मेरे पास जरा ना 2 कमरों का घर हो जाए तो जरा मजा आ जाएगा, उसको 2 कमरों का घर दे दे, एक दो दिन मजा, नहीं यार ये 4 कमरों का होना चाहिए। तो फिर कहता है कहीं पे इसकी खत्म नहीं होती। इससे क्या महसूस होता है, इससे ये हमें मालूम होता है कि इंसान लामहदूद की तलाश में है। इंसान कोई किसी भी महदूद हद पे रुकता नहीं है, उसकी कोई हद नहीं है उसकी ख्वाहिश की, उसकी चाहत लामहदूद की तलाश में है कि मुझे लामहदूद अगर इक्तदार मिले तो भी लामहदूद, अगर माल और दौलत मिले तो भी लामहदूद, घर मिले तो भी लामहदूद, और इसी तरह से हर चीज मुझे लामहदूद मिल जाए। अब जरा गौर कीजिए क्या है लामहदूद तलाश में है इंसान, किसी भी हद पे उसकी प्यास खत्म नहीं होती। अच्छा क्या इंसान दुनिया की चीजों की तलाश में है, ये जो उसकी ख्वाहिश है, क्या दुनिया की चीजें चाहती है? अगर दुनिया की चीजें चाहती होती तो दुनिया की चीजें मिलने से इसकी ख्वाहिश जरा कम होती। इसलिए कि मसलन इंसान को जो है पानी की चाहत है, एक गिलास मिल गया अब जरा कम हो गई, दूसरा मिल गया अब जरा उसकी खत्म हो गई, जैसे मिलता जाता है ख्वाहिश कम होती रहती है। लेकिन यहां पे हम देखते हैं कि बात उलट है, जैसे देते हैं तो उसकी ख्वाहिश कम नहीं होती बल्कि और बढ़ जाती है। जिसको पहले ख्वाहिश थी 10 रुपए की, 10 रुपए दे दे तो अब 100 चाहता है, ख्वाहिश बढ़ गई कम नहीं हुई। 100 दे दे तो अब 1000 चाहता है, ख्वाहिश बढ़ गई कम नहीं हुई। 1000 दे दे तो फिर 1,00,000 चाहता है, ख्वाहिश कम नहीं हुई बल्कि बढ़ गई। बिल्कुल इसी तरह से जैसे इंसान को प्यास लगी हो और जो है चने खा ले तो प्यास बुझेगी नहीं और ज्यादा बढ़ जाएगी। इसका मतलब यह है कि इंसान जो है वो दुनिया की तलाश में, ये जो इंसान की ख्वाहिश है, ये जो इंसान की फितरत है, ये दुनिया की तलाश में नहीं है, दुनिया की तलाश में नहीं है। अगर दुनिया की तलाश में होती, दुनिया की किसी चीज की मादी, दुनिया की किसी मादी चीज की तलाश में होती तो चीज मिलने से ये इंसान की प्यास कम होती कम अज कम, लेकिन कम नहीं हो रही है तो बढ़ रही है। इसका मतलब यह है कि इंसान की ये फितरत, इंसान की फितरत मादी दुनिया के किसी चीज की तलाश में नहीं है, یہ لامحدود کی تلاش میں ہے, اور لامحدود صرف ایک وجود ہے جس کو ہم اللہ تبارک و تعالیٰ کہتے ہیں, کہ جس کا وجود بھی لامحدود ہے, جس کی قدرت بھی لامحدود ہے, جس کا علم بھی لامحدود ہے, جس کی حیات بھی لامحدود ہے, جس کی صفات بھی لامحدود ہے, جس کی ہر چیز لامحدود ہے. یہاں سے معلوم ہوا کہ انسان کی یہ خواہش خدا کی تلاش میں ہے. انسان اصل عاشق خدا کا ہے. انسان اصل عاشق, انسان کے اندر جو محبت ہے, یہ جو عشق کا جذبہ ہے, یہ ہے ہی خدا کے لیے. لیکن پھر انسان بھول جاتا ہے اور دنیا میں کسی چیز کو جو ہے وہ کمال مطلق سمجھ لیتا ہے, لامحدود کمال سمجھ لیتا ہے, اور پھر اس کی تلاش میں اور اس کی محبت میں کھو جاتا ہے. آپ دیکھیں آج کل تو اخباروں میں روز آپ پڑھتے ہوں گے, ایک نوجوان اٹھتا ہے کہ جی فلاں سے اگر میری شادی نہیں ہوگی تو بس میں پھانسی پہ چڑھ جاؤں گا, مجھے تو یہ چاہیے. اور وہ لڑکی کہتے کہ اگر میری اس سے شادی نہیں ہوئی تو میری زندگی بیکار ہے. اچھا یہ محبت ہے, یہ عشق ہے. شادی ہو گئی, جب شادی ہو گئی تو دو چار دن بعد جو ہے وہ یہی لڑکا کہتا ہے کہ مجھے لڑکی اچھی نہیں لگتی, اور لڑکی کہتی ہے کہ مجھے لڑکا اچھا نہیں لگتا. کیا ہوا بھائی, ہوا کیا؟ ہوا یہ کہ اس کے اندر وہ جو ایک لامحدود کمال کی تلاش تھی اور محبت تھی, اس نے سمجھ لیا تھا کہ یہ لامحدود کمال ہے, یہ لامحدود کمال ہے. اور جب قریب گیا تو معلوم ہوا تو یہ تو لامحدود کمال نہیں ہے, اس کے اندر تو نقص ہی نقص ہے, اس کے اندر تو عیب ہی عیب ہے. اس لیے وہ محبت بھی ختم ہو جاتی ہے, وہ عشق بھی ختم ہو جاتا ہے. لیکن جو خدا سے عشق کر لیتا ہے, جو لامحدود کمال سے اپنا قلب اور دل لگا لیتا ہے, نہ عشق ختم ہوتا ہے نہ کبھی وہ انسان پریشان ہوتا ہے. الا بذکر اللہ تطمئن القلوب, اگر انسان کو سکون ملتا ہے تو اپنا دل اسی سے لگانے سے. یہاں سے معلوم ہوتا ہے کہ خدا کی تلاش انسان کی فطرت میں ہے. جب سے انسان پیدا ہوا ہے اور جیسے پیدا ہوتا ہے, ہر انسان کے فطرت میں ایک جو چیز رکھی گئی ہے وہ خدا سے عشق اور خدا سے محبت ہے. تو یہاں سے معلوم ہوتا ہے کہ یہ جو دین ہے یہ فطری ہے, فطری خواہش ہے انسان کی. اسی لیے کہا تھا وہ جو سورہ روم کی آیت ہے وہ جو میں نے پڑھی تھی آپ کی خدمت میں, کہا گیا کہ فَأَقِمْ وَجْهَكَ لِلدِّينِ حَنِیفًا, اپنا چہرہ جو ہے, اپنی توجہ جو ہے وہ سیدھے دین کی طرف لے آؤ. کون سا سیدھا دین؟ فطرت اللہ التی فطر الناس علیہا, وہ فطرت کہ جس پہ انسان کو خلق کیا گیا ہے. ذالک دین القیم, یہ جو فطرت ہے یہی دین مضبوط ہے, یہی مستحکم دین ہے. انسان کے اندر جو فطرت ہے اصل دین وہی ہے, باہر سے دین نہیں آتا. باہر سے دین اس دین کی تصدیق کے لیے آتا ہے, اس دین کی توثیق کے لیے آتا ہے. اصل دین انسان کے اندر ہے, ذالک دین القیم, یہ ہے مضبوط دین. لیکن کیا ہے, لوگ سمجھ لیتے ہیں کہ دین باہر سے آتا ہے. ولکن اکثر الناس لا یعلمون, لیکن اکثر لوگ اس کو جانتے نہیں, نہیں جانتے. وہ سمجھتے ہیں کہ باہر سے دین آتا ہے, باہر سے دین نہیں آتا. دین انسان کے پاس, وہ جو فطرت جب انسان کو ملتی ہے رحم مادر میں, اسی وقت سے دین ملتا ہے. اس لیے کہا گیا ہے کہ جو ہے ہر بچہ جو ہے وہ دین اسلام اور توحید پہ پیدا ہوتا ہے, اور پھر یہودی اور نصرانی اور باپ جو ہے ان کو کسی اور دین پہ لے جاتے ہیں, ورنہ ہر بچہ جو پیدا ہوتا ہے